نحمد ونصلي على رسول الكريم اما بعد قال الله تعالى في القران المجيد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد وعلى اله وصحبه وسلم اللهم صل سيدنا مولانا محمد المعدن الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعلى آله الفالف مرة أما بعد آج تصوف کے اس مجلس کی نسبت سے خیالات جو اس وقت ذہن میں ہیں وہ آپ کے سامنے ارشاد کروں گا, کیونکہ یہ مجلس جو ہے ہم منعقد کرتے ہیں اس خاص مقصد کے لیے, تزکیہ اور تصفیہ اس کا نام ہے, یعنی باطن کی اصلاح, اندر کو صحیح کرنا. اور یہ ذکر جو اذکار کی مجالس الحمدللہ اللہ ہمیں توفیق دے رہا ہے مختلف جگہوں پر کرنے کی, یہ وضوؤں کا فیض ہے جس کے حکم سے یہ چیزیں جاری ہیں. اور آدمی کی انفرادی یا اپنی مرضی سے مجالس قائم نہیں ہوتی, بلکہ میرے شیخ رحم اللہ کا حکم تھا اس مجلس کو قائم کرنے کا. یہ ساری برکتیں انہی کی ہیں جس کے برکت سے ہم اللہ کا نام لے رہے ہیں. خود تو تشریف نہیں لا سکے کبھی, اور نہ ہی سفر فرماتے تھے. میری بھی حضرت سے اللہ نے مجھ پہ کرم اور فضل فرمایا ملاقات کا, تو آپ اس کافی ضعیف تھے اس وقت, کیونکہ آپ کا تو پرانے کا بھی شمار ہوتا ہے, اور آپ تو ان حضرات کے ساتھ ہم درس رہے یا ہم صحبت رہے جو کہ اب اکابرین میں ہیں, جیسے کہ حضرت شیخ رحمۃ اللہ محمد ذکر رحمۃ اللہ علیہ, ان کے ساتھ ہم درس رہے, حضرت شیخ غبی رحمۃ اللہ کے زمانے میں رہے, حضرت سہارنپوری کی زیارتیں کیں, تو بڑے درجے معمولی چیز تو نہیں تھا. ہمیں تو اللہ نے آخر میں ایک تحفہ دے دیا تھا جس کی نسبت سے ہلکی ہلکی جھلک ہمیں مل گئی, جس سے اللہ کی توفیق ہو گئی کہ ہمیں نبی کریم اس کی سنتوں سے بھی محبت ہو گئی, اور اللہ تعالیٰ کے فضل سے یہ ذکر اذکار کی بھی ہمیں توفیق ہو گئی. نسبت کی بہت بڑی بات ہے, ظاہر ہے جتنی بڑی نسبت ہوتی ہے اللہ تعالیٰ اتنے لمبا فیض بڑھاتے ہیں. اس عاجز کا تو کوئی کمال نہ ہے نہ ہوگا, میں تو جوتوں کی خاک بھی نہیں آپ حضرات کی, ان کے حکم سے یہ مجالس قائم کی جاتی ہیں. تو ایسی مجالس ذکر کی اذکار کی مجلس ہیں, یہ خالص بخالص یہ دین کا ایک بہت بڑا حصہ ہے, جس کو باطن کی صفائی کہتے ہیں, اندر کی صفائی, کیونکہ اسی گناہ پر بہت زیادہ سزائیں ملنی ہیں آخرت میں. یہ جو گناہ ہے ظاہر کے گند تو نکل جاتا ہے, بلکہ یہ اتنا بڑا گند ہے اندر کا کہ باہر کی عبادتوں کو بھی گندہ کر دیتا ہے. جو ہم باہر کی ہمیں اللہ توفیق دیتا ہے عبادتوں کو, ان کو بھی خراب کر دیتا ہے. یعنی ہم نماز پڑھ رہے ہیں, نماز میں ریا آ جائے تو نماز مقال ہو جاتی ہے, قرآن کی تلاوت کر رہے ہیں اس میں دکھاوا آ جائے ریا آ جائے خراب ہو جاتا ہے, صدقہ کر رہے ہیں خراب ہو جاتا ہے. تو یہ نہ صرف یہ کہ خود ایک گناہ بنتا ہے, بلکہ اس کا یہ ہے کہ یہ باہر کی بھی جتنی ہماری عبادات ہیں ان کو بھی تباہ کرتا ہے, ان کو برباد کرتا ہے. اب کسی کو کیا پتہ, کوئی آدمی جو ہے کوئی عمل کر رہا ہے, کوئی بیٹھا ہے, کوئی چیز کر رہا ہے, دکھاوے کرنا ہی پڑتا ہے, صدقہ دے رہا ہے یا مسجد کا چندہ ہو رہا ہے, تو سب تو کہہ رہے ہیں دے رہا ہے, لیکن بات تو ہے جب قبول ہو جائے. اور اللہ نے قبولیت کا درجہ رکھا ہے وہ اندر کی صفائی پہ رکھا ہے, قلب پہ رکھا ہے, کہ جب وہ صاف ہوگا تو یہ تو صدقہ دے رہا ہے, یہ تو کام کر رہا ہے, یہ اس وقت قبول ہوگا جب تیرا اندر تو میں جانتا ہوں وہ پاک اور صاف ہوگا, اس کی نیت سے تو دے رہا ہے. پوری عبادات کا جو منبع ہے نا ہمارا سارا جتنا بھی ہے, اور آخر میں جس ترازو پہ تولا جائے گا نا, اس ترازو کا نام اخلاص ہے. ساری جتنی عبادات ہوں گی ہمارے جس لمحے پہ جو بھی ہم کر رہے ہیں جس جگہ, کہ بھائی ساری عبادات کو جو تولا جائے گا وہ ایک ترازو ہوگا جس کا نام کیا ہے؟ اخلاص ہو. اگر اخلاص پہ نکلے وہ عمل تو قبول, اگر اخلاص پہ نہیں نکلا تو ایسے لپیٹ کے منہ پہ مار دیا جائے گا, پکڑو کتنا بڑا امتحان ہوگا. تو وہاں ایسی بات نہیں ہے مظلوم ہے جی ہم کیا کریں, پوری زندگی دی ہے اس کی, تم نے اپنی تیاری کیوں نہیں کی, کیوں نہیں کی اس پہ محنت کیوں نہیں کی؟ سوچنے والی بات ہے کہ یا تو ایسا ہے کہ اللہ پاک نے آپ کو کہا نہ ہو کہ اپنے آپ کو صحیح کرو تاکہ آپ کی عبادت صحیح ہو. یہ ہماری چوائس نہیں ہے. جب ہم یہ کسی اللہ والے کے پاس جاتے ہیں یا ذکر ذات کرتے ہیں تو ہمارا نیت ایک ہونی چاہیے کہ ہم اپنی ان ساری عبادات کو قبولیت کے درجے پہ لے جانا چاہتے ہیں, تاکہ جو عبادات ہم کر رہے ہیں جو کچھ کر رہے ہیں یہ قبول ہو جائیں اللہ کی بارگاہ میں. یہ ساری وہ محنت ہے. یہ اس طرح کام نہیں چلتا, نہیں پڑھ لی ٹھیک ہے ہم نے یہ کر لیا کر لیا, یہ روزے رکھ لیے ٹھیک ہے, بالکل ٹھیک ہے الحمدللہ, لیکن اس سٹینڈرڈ پہ لے جانے کے لیے کہ واقعی یہ اللہ کے دربار میں قبول ہو جائیں گی تو اس کے لیے تیاری کی ضرورت ہے. اس کی تیاری کی ضرورت ہے اللہ تعالیٰ کہ اپنے باطن کو صاف کرو. کتنی جگہ قرآن میں آیا ہے ظاہر کرو باطن گناہوں کو ختم کرو. تو یہ باطن کے گناہ جو ہیں اتنے خطرناک ہیں انسان کو نظر بھی نہیں آتے, احساس بھی نہیں ہوتا. غیبت مجھے بتائیں کتنا بڑا گناہ ہے. غیبت ہم کرتے ہیں, ہم غیبت کو اتنا بڑا نہیں سمجھتے جتنا ہم زنا کو برا سمجھتے ہیں. گناہ ہے نا, وہ کہنا زنا کی ایسے کرتے ہیں نہیں, زانی ہے. اور غیبت کو کچھ بھی نہیں. فرق کیا ہے کہ زنا کرنے کے بعد اگر ندامت کرتا ہے وہ توبہ کر لیتا ہے نکل جاتا ہے, لیکن غیبت والا توبہ نہیں کرتا ہے. وہ کہتا میں صحیح میں نے کیا کی ہے. کتنا فرق ہے دیکھیں, اور اس کی سزا جو ہے غیبت کی کتنی بڑی ہے. تو بظاہر کی گناہ پہ انسان کو یہ توفیق مل جاتی ہے کہ بھائی کوئی ڈرانے سے شرمانے سے توبہ کر لیتا ہے, لیکن اندر کے جو گناہ ہیں, اب کسی کے بارے میں بدگمانی رکھتے ہیں, کسی کے بارے میں کتنے بڑے سجدات پڑے ہیں آپ, بدگمانی رکھتے ہیں, غلط خیال رکھتے ہیں, کسی کو ہم اندر سے برا سمجھتے ہیں, کسی کو ہم یہ کرتے ہیں فلاں کرتے ہیں, اب اس پہ توبہ ہمیں نصیب نہیں ہوئی کیونکہ اندر کا گناہ ہے نا, کوئی پتہ ہی نہیں بس چلے جا رہے ہیں. پھر سزا دیکھنے کہ سزا اس کے بارے میں پھر کتنی سزائیں, پورے حدیثیں ہیں اس کی. اس کے لیے اللہ تعالیٰ نے قرآن میں فرمایا کہ بھائی یہ ہم نے یہ کام کرنا ہے, اس کام کرنے کے ساتھ انسان کے سارے اعمال قبول ہوں گے. یہ کوئی بزرگی نہیں ہے کہ ہم بزرگی کے لیے یہ کام کرتے ہیں, یہ تو کم کمپلسری اور مسٹ ہے یہ اس چیز پہ محنت کرنا کہ ہمارا اندر صاف ہو جائے, اندر کی صفائی نصیب ہو, اندر ہمارا ساتھ دھلتا رہے, تاکہ جو ہماری عبادات ہیں کل کو جو اللہ کے حضور میں پیش ہوں تو وہ عبادت ہے تو سارا اللہ کی رحمت کا معاملہ, وہ چاہے تو بے حسابی داخل کر دے, لیکن ہمیں تو قانون کے مطابق چلنا ہی نہیں چلنا. دیکھتے تو اس کی رحمت میں کہ ہم کچھ بھی نہ کریں, عملی بھی ایک بھی نہ کریں, اللہ جاؤ تم جنت میں تو کون روک سکتا ہے اس کو, وہ تو قادر مطلق ہے, اس کے یہاں تو کوئی اسٹینڈرڈ نہیں ہے نا. لیکن ہمارا خوف, ہمارا ادب, اللہ کی عظمت اور شان ہمیں یہ بتاتا ہے کہ کل ہم نے اس کے دربار میں حاضر ہونا ہے. تو ہم اس حاضر میں داخل ہوں گے, اللہ تعالیٰ ہم تو یہ نماز تو دھوکے سے پڑھتے تھے, ہم تو فراڈ کے ساتھ یہ چیز کرتے تھے, وہاں تو یہ اندر کی چیزیں شیشے کی طرح کھل جائیں گی سامنے, جیسے کتاب کھلتی ہے نا ایسے سامنے ہوں گی, ساری دنیا کھڑی ہوگی, اچھا یہ وہ حضرت صاحب ہیں ماشاء اللہ, اچھا یہ ہیں پیر صاحب ہیں, یہ فلاں امام صاحب ہیں, اچھا یہ قاری صاحب ہیں. اس وقت پتہ چلے گا حالات ہمارے کیا ہیں, یہ دنیا اور اس میں کتنا بڑا فرق پڑ جائے گا. جس پہ حضرت کو پیر صاحب کو ساری دنیا سلام کرتی تھی, اور جب اس کے کٹھا چھٹا کھلے گا وہاں تو پتہ چلے گا اللہ اکبر, اسے ننگا کر دیا گیا تمام عوام کے سامنے, شرمندگی الگ, برائی الگ, سزا الگ, ندامت الگ, اس سے بڑی چیز کہ کتنے بڑے دربار میں کھڑے ہو کے ہم اللہ ہم سے پوچھے گا تو مجھے دھوکہ دیتا رہا, یہ تو صدقہ تو چکر دے رہا تھا, تیری تلاوت کو تیرا خود چسکا تھا, تیرا معاملہ تیرا خود اپنی یہ بناوٹ تھی تیری ساری چیزیں, تو دنیا کے لیے کام کرتا رہا, اللہ معاف فرمائے اس ان تمام چیزوں سے, لیکن یہ ہمیں فکر نہیں توجہ نہیں. تو اس چیز کے لیے اللہ پاک نے یہ ایک راستہ اللہ تعالیٰ نے قائم کیا ہے جس کو تصوف کہتے ہیں. کیا کہتے ہیں؟ تصوف کا نام دیا گیا ہے جس کو, کہ کیا بھی تزکیہ تصفیہ کرنا, ایک راستہ ہے اللہ تعالیٰ نے. تو اس کا طریقہ اللہ نے قرآن بتایا ہے, بڑا آسان آیت جو ہم اکثر پڑھتے ہیں کن مع صادقین, اللہ نے بڑا آسان کر دیا راستہ کہ دیکھو یہ جو راستہ ہے اس پہ محنت کرنے کا, یہ کسی مصلی کی ضرورت نہیں ہے, کسی عبادت کی ضرورت نہیں ہے, کسی چیز کی ضرورت نہیں, اس کے محنت کے لیے اللہ تعالیٰ نے بتا دیا, بہت آسان بتا دیا. अय्युल्लज़ीना तुग़लकुनु मा सादिकीन। देखो अगर तुम इंसान बनना चाहते हो, तकवा कहते हैं पाकीजगी, बिल्कुल वो मुकाम जिस पे हमारे अमाल अल्हम्दुलिल्लाह उठते चले जाएंगे, अल्लाह राजी हो जाएगा, उसको कहते हैं मुत्तकी इंसान। यानी इसके जो अमाल है दुनिया में गवाही दे रहे हैं कि अल्लाह ने कबूल कर लिया, ये इसकी तारीफ आज भी आई है, तकवी की तारीफ आज भी आई जबान पर अल्हम्दुलिल्लाह, कि ये अमाल वो हो जाते हैं, मुत्तकी के अमाल वो हो जाते हैं कि उसके शवाहिद दुनिया में हो जाते हैं। हर आदमी कहता है नेक आदमी, दुनिया इतनी गवाहियां उठेंगी उसकी, हजरत जकरिया अहमद कितनी गवाहियां होंगी मुझे बताएं, अल्लाह वालों की कितनी गवाहियां होंगी, चल हम और आप गवाहियां दे रहे होंगे, पेशे हमें अल्लाह माफ फरमाए, कुछ सजा मिलती होगी, लेकिन उधर इशारा करें ये तो नेक आदमी था, हम उसकी गवाही बन जाएंगे। तो ये मुत्तकी हजरत जो हैं वो उनकी तो जिंदगी गवाही देती है, ये बख्शे बख्शाएं अल्लाह ने इसको इनको कबूल किया हुआ है, उसको कहते हैं मुत्तकी। और ये बनने के लिए अल्लाह ने क्या कहा है, बन सकता है हर आदमी, बनना है, क्या रास्ता बताया इसके लिए, ये नहीं बताया तवाफ करो, ये नहीं बताया फला मल करो, ये नहीं बताया भाई इतने मल करो, ये करो, कुछ नहीं बताया। क्या रास्ता बताया, कौन मासा देगी, इसका रास्ता बताया कि ये रास्ता तुम्हें कहाँ से मिलेगा, कि तुम मेरे जो सादकीन नेक सलाह नेक आदमी जो हैं उनकी सोबत को अख्तियार कर लो, बस। क्या आसान कर दिया तरीका, कितना कुछ ही शर्त लगाई, पर क्या कहा, कौन मस्त उनके साथ तुम क्या करो, सब अल्लाह, यानी कमाल दर्जे का आसान, और इतनी आसान और कितनी जरूरी, अंदाजा लगाया कि हमारे लिए इतनी जरूरी कि सारे अमाल को, यानी हम ऐसे फिर रहे किसी अल्लाह वाले के साथ जुड़ गए तो क्या हुआ, इस सब उस आदमी के साथ जुड़ने से क्या फायदा हो गया, सारे अमाल कबूल होने शुरू हो गए। फर्म चाहिए लेकिन फर्म है, और फिर दर्जात में कहां तक लगे, इस चीज को तुम कायम रखोगे तो दर्जा क्या बताया कि तुम्हारा दर्जा क्या मिलेगा, तुम मुत्तकी हो जाओगे, दुनिया में ही तुम्हारी बशारत देता हूं कि तुम्हारे तुम्हारी चीजों को मैं कबूल कर लूंगा। कितना एंड इंतहा दिया है, हम जैसे गंदा आदमी हजारों बुरा हाल बुरा गंदे आदमी, तो फौरन अल्लाह के फजल और करम से किसी नेक इंसान की सोबत में गया नहीं और उसका काम बना। बात समझ आएगी ना, कितनी जरूरी चीज़ है अल्हम्दुलिल्लाह, कौन मासा दी, अल्लाह ताला का बड़ा करम है ना ये। अच्छा, अब इसमें ही नुक्ता जो मैं आपके खिदमत में अर्ज करूंगा कि कौन मासा दी के काम क्या करता है, अब ये इबादत तो है ना भैया, हमने अल्लाह वाले के पास बैठ जाना है, अब उससे फायदा हमें किस तरीके से होगा, आज ये सोचना, बैठ तो सारे ही हैं जैद अब्दुल सब आ गए, ठीक है ना, अब उसमें देखते हैं फायदा किसको पहुंचता है। अल्लाह ताला ने ये फायदा भी उस इंसान के जरिए नहीं रखा, बल्कि अल्लाह ताला ने यह फायदा भी उसी इंसान पे दे दिया जो उसके पास जाना चाहता है। देखिए, यानी वो आदमी जो है उसके ऊपर फायदा नहीं रखा, फायदा किस पे रखा है कि खुद उस आदमी पे फायदा रख दिया कि जो नेक होने के लिए उस आदमी के पास गया है, उसकी कंट्रोल में नहीं दिया, नहीं समझे बात में, अभी समझाता हूं। तो मैं उस आदमी के पास तो तुम पहुंच गए अल्हम्दुलिल्लाह बिल्कुल ठीक है, लेकिन वहां फायदा भी तुम्हें उस वक्त मिलेगा, किस वक्त मिलेगा, अल्लाह कि जब तुम्हारे अंदर ये चीज होगी कि तुम फायदा लेना चाहते हो, तुम आखिरत चाहते हो, अल्लाह की मोहब्बत चाहते हो, तुम खौफ चाहते हो, तुम अच्छा नमाजी बनना चाहते हो, तुम अच्छे अच्छे किस्म की इबादत गुजार बनना चाहते हो, अच्छा तलावत कुरान करना चाहते हो, अच्छे नवाफिल पढ़ना चाहते हो, अच्छे तरीके से दीन और तबलीग का काम करना चाहते हो, तो इसके लिए क्या है, हम उस आदमी के पास गए तो फरमाया लेकिन ये फायदा तुम्हें इस आदमी से भी उस वक्त होगा कि जब तुम्हारे अंदर ये चीज होगी, कैसे कि वो किस चीज से बनती है कि जिस आदमी के पास अल्लाह ताला कह रहा है मैंने तुझे भेजा है, अल्लाह की रहमत से है ना सारा भेजते, जैसे हदीस में है कि सबसे बड़ी अल्लाह की रहमत ये होती है, मफहूम है हदीस का कि जब मैं रहमत करता हूँ फजल करता हूँ तो किसी इंसान को उठाकर अपने दोस्त के पास भेज देता हूँ, बस भेज देता हूँ उसके पास, उसको पता भी नहीं होता, दिल भी नहीं करता, वो खींच रहा होता है नफ्स, लेकिन खींचा जाता है उसकी तरफ, खींचा जाता है, आखिर उसको बिठा ही देता है अल्लाह पाक की तरफ, कौन बैठता है बातों में, तो कलामाल है देखें सुभान अल्लाह की रहमत है ना, कैसे इंसान। तो वहाँ क्या है कि वहाँ हासिल करने की हमें एक चीज़ सख्त सबसे बेसिक पॉइंट आपको बता रहा हूँ, अगर वहाँ से फ़ायदा उठाना है, एक चीज़ लाजिम है वहाँ उस आदमी से फ़ायदा उठाने के लिए, एक चीज़ लाजिम है ये याद रखना, वो क्या चीज़ है, अकीदा, अकीदा जिसको कहते हैं बिलीफ, उस आदमी पे जितना उस शेख से अकीदा उसका पक्का होगा, अल्लाह ताला कहता है उसी कदर उसी हिसाब से मैं तुझे फैज दूंगा। जैसे कि एक समंदर है, कितना पानी समंदर में, बहुत है ना, लेकिन वहां से पानी उसको उतने मिलेगा जितना बर्तन आपके पास होगा। समंदर का तो कसूर नहीं ना। तो मैं ये आदमी तो मैंने मुकर्रर कर दिया है, दुनिया में बैठा है, मेरे बंदा मुकर्रर किया हुआ है, लेकिन वहां से फैज वही हासिल करेगा कि जिसका बर्तन जितना बड़ा होगा। उसका बर्तन का नाम क्या है? अकीदा। कि जितना उस इंसान का अकीदा उससे पुख्ता होगा, मजबूत होगा, अल्लाह ताला करे उसी कदर उसमें मेरे फयूजात और रहमतें बनना शुरू हो जाएंगी। इसको कहते हैं फैज। क्या कहते हैं? फैज, ब्लेसिंग। उसकी ब्लेसिंग जो उस आदमी की मिलेंगी बैठने के साथ, जैसे 100 आदमी बैठे हैं, हर आदमी को मुख्तलिफ फैज पहुंचेगा उस आदमी से। ये तसव्वुर बता रहा हूं आप, हर आदमी 100 आदमी बैठे, 100 आदमी मुख्तलिफ फैज लेके जाएंगे। जिसका अकीदा पक्का होगा, अल्हम्दुलिल्लाह जोलियां दामन भर के चला जाएगा। जब ही फर्क होता है मुरीदों में, हालांकि जिक्र भी सब वही कर रहे हैं, बैठ भी सब वही रहे हैं, लेकिन अंदर की बात है कि उसका अकीदा उसके साथ कितना पुख्ता सख्त है। इतने इतने दिन लोग जिक्र करते हैं, असकार करते हैं, इतने इतने सालों बैठते हैं, इतने सालों जिंदगी गुजारते हैं, लेकिन क्या होता है, वो काम नहीं बनता। लेकिन बाद में इतना पक्का अकीदा लेकर आता है कि अल्हम्दुलिल्लाह बैठा नहीं और काम लेकर चला जाता है अपना। फैसला पक्का अकीदा उसका होता है। तो जितना अकीदा पक्का होगा, अब बहाउद्दीन नक्शबंद रहमतुल्लाह जो हमारे इस सिलसिले के बानी हैं, बहाउद्दीन नक्शबंद रहमतुल्लाह, वो फरमाते हैं कि यकीन तर कामिल तर, जिनका फैसला हैड है इसकी गुरुता है, कि अगर तेरा जितना अपने शेख से यकीन पक्ता पक्का होता जाएगा, तू कामिल होता चला जाएगा। कामिलियत की निशानी बताई बहाउद्दीन नक्शबंद रहमतुल्लाह ने, इसमें यकीन पे है तुम्हारे, यकीन तर कामिल तर, यकीन तेरा पक्का होता चला गया उस आदमी से, और क्या होता चला गया, तू बढ़ता चला जाएगा, बढ़ता चला जाएगा, बढ़ता चला जाएगा। हमारे सिलसिले के मतलब हमारे बुजुर्गों में एक मारूफ मासूफ हस्ती जो है, जिसके नाम आप हजार सुनते हैं अल्हम्दुलिल्लाह, हर तसव्वुफ के अंदर एक रोशन चिराग की तरफ चमकता है, और उनके बारे में कहा जाता है कि वो इमाम है और मुश्तहिद है इसके तसव्वुफ के, हाजी इमदादुल्लाह महाजिद मक्की रहमतुल्लाह अलैह। पूरे अकाबरीन हमारे जो हैं उनसे फैजयाब हुए, इलम से भी और अमल से भी, किताबें की किताबें उन्होंने लिखी अपने शेख की तारीफ के अंदर, जबकि खुद बहुत बड़े बड़े इलम के समंदर थे, दरिया थे, उनका मुकाम था जैसे चमकते हुए तारे होते हैं। तो वो जब उनकी सोहबत में पहुँचे तो उनके ये अल्फाज हैं बड़े बड़े अकाबरीन के हमारे, वो कहते हैं कि हम कुछ भी नहीं थे, आलिम बने हैं तो इनकी सोहबत से हम बने हैं, अमल आया तो हम इनकी सोहबत से हमें आया है, कुछ कहने की तौफीक नसीब हुई है तो हमें इनके पास बैठने से हुई है। हालांकि वो खुद इतने बड़े बड़े आलिम थे, बहुत बड़े बड़े मुफक्कर मुहद्दिस, और हजरत हाजी इमदादुल्लाह मक्की जो थे वो बाज़ाब्ता आलिम नहीं थे, बाज़ाब्ता आलिम किसी मदरसे में नहीं पढ़े थे, लेकिन अल्लाह का फैज था। ये बातिनी इलम और ज़ाहिर इलम में फ़र्क है ना दोनों में, बातिनी इलम जो है इसका हसूल डिफरेंट है और ज़ाहिरी इलम का हसूल डिफरेंट है, लेकिन दोनों जो है अपने अपने मुकाम पर इलम रखते हैं और आलिम हैं। जो बातिन के आलम रखता है वो भी आलिम है, जो जाहिर के आलम रखता है वो भी आलिम है। तो वो बातिन के आलिम थे तो उन्होंने उसको फैज पहुँचाया। तो उनसे पूछा किसने कि हजरत अकीदा क्या चीज़ है अपने शेख से। ये बड़ी इंदा बात सुन लें, ये बहुत बड़ी मिसाल मैं दे रहा हूँ आपको, एक तस्वीर का और इतने बड़े इमाम मुश्तहिद जिसको कहा जाता है, हर आदमी कहते ये हमारा अकीदा है कि अपने शेख से भी अकीदा क्या हो। तो हाजी साहब ने उसके पे बड़ी खूबसूरत डिस्क्रिप्शन दी है, उर्दू समझ रहे ना मेरी, समझने वाली बातें नहीं, अंग्रेजी में सुने, ये कीमती बातें हैं। आप सारे माशाल्लाह इस लाइन के मालिक हैं, कल ऐसा ना हो कि खाली आ जाएं। इस वक्त अल्लाह ने हमें इस काम के लिए भेजा है तो पूरा पूरा तरीके से हासिल करें, इसलिए जहन बात आई तो मैं अर्ज़ कर रहा हूँ आपसे। उनसे पूछा हजरत ये अकीदा क्या है शेख के साथ, अकीदा कैसे रखें। तो उन्होंने अकीदा बताया, अल्लाह करे हमारा ऑलरेडी ये अकीदा हो अपने शेख के साथ, जो भी आपका शेख हो, मतलब मैं तो कोई शेख नहीं, आपके शेख तो हजरत साहब हैं, तो उनके साथ आपका अकीदा ऐसे ही पक्का हो जैसे कि हाजी साहब बना रहे हैं। बताते हैं कि पक्का अकीदा शेख का ये है कि उस वक्त के जितने भी जिंदा बुजुर्ग हों, जितने भी जिंदा बुजुर्ग हों, उनके मुकाबले में वो अपने शेख को मुंबई फैज समझे और समझे कि सारा फैज जो कुछ मुझे मिलना है फ़ायदा इसी से मिलना है। कि जिसको ये हो गया तो समझे उसका अपने शेख के साथ अकीदा पक्का हो गया है। बहुत बड़ी बात, दुनिया तो बड़ी होती है बुजुर्गों से, इसमें क्या कमी है। समझे, हम सोचते नहीं कि भाई ये किस तरह इधर आ गया, ये उस तरफ किस तरह आ गया, लेकिन फरमाया कि जो जिस अपने शेख से जिसका अकीदा इतना पक्का हो जाए कि जिंदा बुजुर्गों में जितने भी हजरात मौजूद हैं उन सबसे ज़्यादा फैज और मुनाफा मुझे इसी से मिलेगा जिसके पास अल्लाह ताला ने मुझे भेजा है। तो जब ये अकीदा इंसान का पक्का हो गया इस तरह, तो इस अकीदे को कहते हैं अकीदा कनेक्शन। कनेक्शन कनेक्शन का मतलब जैसे कि अब ये बिजली है, इस वायरिंग कर रहे हैं आप, लाइट आ रही है, इसके बीच में से कहीं वायर टूट जाए, कनेक्शन ख़त्म हो जाता है ना, तो क्या हो जाएगा, बिजली डफ हो जाएगी। इसी तरह शेख का जो कनेक्शन अकीदे के साथ जब मजबूत होना हो जाता है, जो फैज़ और बरकात हैं अल्लाह की तरफ से शेख पर, वो उसके अंदर जाना शुरू हो जाती है। और जहाँ अकीदा डगम गया, ये सब अंदर की बातें हैं, ज़ाहिर में सब बराबर, सब कर रहे हैं हम सब अपने शेख से मोहब्बत दिखा रहे हैं, हम हैं, लेकिन अंदर अल्लाह ही जानते हैं ना कि भाई अगर मोहब्बत है तो तरक्की क्यों नहीं हो रही, समझे ना। तरक्की से मुराद ये नहीं हवा में उड़ने लगा, नहीं, तरक्की से मुराद ये है कि नमाजों में वह सुरूर आ जाए, सुभान अल्लाह, कुरान पढ़ने में वह सुरूर आ जाए, जिक्र असकार से मोहब्बत हो जाए और दुनिया से नफरत हो जाए और गुनाह ऐसे लगें जैसे बिच्छू और सांप होते हैं। ये है फैयूज़ और बरकात अल्लाह की तरफ से, मकसूद तो इंसान का यही है ना कि इबादत में लज्जत आनी शुरू हो जाए और गुनाहों से नफरत होनी शुरू हो जाए, वक्त को ज़ाया करना ख़त्म कर दे, खौफ खुदा और कब्र का खौफ इतना हो जाए कि किसी वक्त भी इंसान को आराम ना हो कि भाई हमें वक्त ज़ाया ना करें, और हर वक्त इंसान को अपने गुनाहों की तरफ निगाह हो, दुनिया की मोहब्बत में ख़त्म हो जाए, ये दौलतें, ये माल, ये मकान, ये झगड़े, ये सब से उसका दिल जो है वो फारिग होना शुरू हो जाए। तो इसको कहते हैं अल्हम्दुलिल्लाह, ये आदमी जो है कामयाबी से अल्लाह की तरफ जाना शुरू हो जाए। ये चीज़ मिलती है अल्लाह वालों के पास से, जो ये हासिल कर रहा है और बढ़ रहा है अल्हम्दुलिल्लाह, उसको पूरा फैज़ पहुँच रहा है, और इसका मतलब है उसका अकीदा जो है पक्का है, पक्का अकीदा है। हज़रत शेख मोहम्मद थानवी रहमतुल्लाह अलैह लिखते हैं, हाजी साहब के अजीब ताल्लुक़ रखने वाले थे, बड़े मुरीद मुरीद भी थे और उनसे इजाज़त चाहते हुए थे, अकीदे की बात करते हैं। जब इंसान का अकीदा ऐसा हो जाए तो क्या होता है कि शेख की हर चीज़ से फैज़ आना शुरू हो जाता है। आपने देखें जूते उठाते हैं, खानकों का आप तो नहीं, हम तो खानकों में रहें, यहाँ तो खानकों मोहल तो नहीं है, वो जूते उठाए तो पीर को जूते पड़ने शुरू हो जाते हैं, जूते उठवाता है और ये करवाता है, इसलिए भाई बहुत खतरे वाले मामला आते हैं ना यहाँ तो। जहाँ खानकाओं में आप जाएँ, जहाँ वाकई अल्लाह वालों की तस्जी होते हैं, तस्की होते हैं, बड़े बड़े मशाइख ज़िंदगी गुजारी है, वहाँ माहौल बहुत डिफरेंट होता है अल्हम्दुलिल्लाह, वहाँ माहौल तो बिल्कुल तस्की और तस्फी वाला चलता है। तो वहाँ क्या होता है अल्हम्दुलिल्लाह कि हजरत जब कोई आते हैं बाकायदा उस पर कंपटीशन लड़ाई होती है कि जूते मैंने उठाने, लेकिन वहाँ माहौल रिया का नहीं होता, दिखावे का नहीं होता, वहाँ माहौल मैंने अपनी आँखों से देखा है कि बाज़ इंसान जिसको कोई मुश्किल से चांस मिल जाता है अपने शेख की जूतियों को उठाने के लिए, तो मैंने उन पर जज्ब आते देखे, उन लोगों उनको लोग उठाते थे, इतना जज्ब तारी होता है कि उनके सारे लताइफ जो अल्हम्दुलिल्लाह वो काम करना शुरू कर देते हैं। ये तसव्वुफ अजीब चीज़ है, यानी उससे भी फैजान रखता है। तो अब ये आपकी अजीब मिसाल दे रहा हूँ, हज़रत शेख मोहम्मद थानवी रहमतुल्लाह की, कहते हैं जब हजीम मक्की रहमतुल्लाह अलैह हाजत हज पे तशरीफ़ ले जाते थे तो मैं क्या करता था कि जिस मुकाम पे बैठ के वो अल्लाह का जिक्र करते थे, मैं उस मुकाम पे बैठ के अल्लाह का जिक्र करता था, और जब जिक्र करता था तो मुझे ऐसा लगता था हाजी साहब का सारा फ्यूज़ मेरे अंदर उतर रहा है, अनवारत सारे किताब में लिखा है अनवारत आ रहे हैं। तो फिर मैं हैरान हुआ कि क्या हो जाए, तो मैंने सोचा कि चलो मैं दूसरी जगह करके देखता हूँ। कहते हैं मैं मुख्तलिफ जगह पर जाकर बैठा तो बिल्कुल अंदर ठप कुछ भी नहीं। तो कहते हैं कि जहाँ अकीदा पक्का हो जाए तो जो बुजुर्गान दीन जो होते हैं उनकी हर चीज़ से इंसान को फैजान शुरू हो जाता है, उनके मकान को देख के फैजाता है, उनकी चीज़ों को देख के फैजान शुरू होता है, उनके किसी आप जैसे अल्हम्दुलिल्लाह खुद हाजी अब्दुल्लाह बकी की मैं आपको बात बताता हूँ कि कितनी मोहब्बत थी आपस में मुरीदों को, शेख की कितनी मोहब्बत होती है। किसी शख्स को हजरत रशीद अहमद गंगवी रहमतुल्लाह ने अपना इमामा उतार के, वो लोग इमामा पहनते थे और सुनस समस के पहनते थे, तो हजरत रशीद गंगवी जो रहमतुल्लाह थे उन्होंने अपना इमामा उतारा और उस शख्स को दिया, तबरुकन दे दिया, और तबरुक तो बहुत बड़ी चीज़ है, किसी बुजुर्ग का मिल जाए बहुत बड़ी चीज़ है। तो वो हाजी साहब की महफिल में गया तो उसने कहा कि हाजी साहब ये हजरत ने मुझे दिया था इमामा, तो मेरा दिल करता है मैं इसका अहल नहीं, मैं ये आपको दे दूँ, यानी उनको शेख को कह रहे हैं। तो हाजी साहब ने क्या किया कि फौरन उस इमामे को अपने सर पे रख लिया और फरमाया कि ये तो उस इंसान की तरफ से है जो बहुत ही बड़ा इंसान है, अल्हम्दुलिल्लाह अल्लाह ने ये तबरुक मुझे अता फरमा दिया। देखिए तो ये क्या है, अकीदे की बात है, کہ ہر چیز میں انسان کو جو ہے فیض آتا نظر آتا ہے، فیض آتا نظر. حضرت حاجی صاحب کی بات بتاتا ہوں آپ. بیٹھے تو کوئی شخص تھا، انگور لے آئے، ہدیہ لے آئے، جیسے آپ بیٹھے ہوئے ڈبہ مٹھائی کے لے آئے، کچھ چیز کے لیے بزرگ ہوتا ہے کچھ چیز ہدیہ کرتا ہے. حضرت نے انگوروں کو دیکھا اور سب کو آواز ماری، آ جاؤ سب آ جاؤ، آ گئے، کہتے سب کھاؤ اس انگور کو. کھایا تو خاص خادم تھا ان کا، لیکن حضرت یہ وجہ کیا آپ نے یہ تبرک جو ساروں کو کھلایا، اس میں کیا خاص چیز تھی؟ کیا بتاؤں اس کیا خاص چیز تھی؟ فرمایا یہ جو آدمی ہدیہ لے کر آئے، یہ حب فی اللہ، کہ بالکل خالص اس کا جو عقیدہ میرے ساتھ ہے نا، بہت بلندی پر ہے، اور خالص اس کے اندر اللہ کی محبت ٹپک رہی تھی اس انگوروں میں. جو بھی انگور کھائے گا اس کا دل نورا نور ہو جائے گا. بات ویسی ہوتی، ہمارے حضرت فضل القشی رحمۃ اللہ علیہ، ہمارے دادا پیر ہیں، ان کے یہاں تو جنگلوں میں ہیں، تو جنگلوں میں ان کا چھوٹا سا کمرہ تھا، سارے وہیں جاتے تھے. تو حضرت نور اللہ مرتاد فرماتے ہیں اپنی مسجد میں فرماتے ہیں کہ وہاں یہ حال ہوتا تھا کہ حضرت کے جنگل میں بیریاں لگی ہوتی تھیں، تو آپ کے احاطے میں جو بیری تھی اگر کوئی اس کی بیر توڑ کے حضرت کی اجازت سے کھا لیتا تھا تو الحمدللہ کئی ہفتوں اس پہ درس تالی رہتا تھا، اللہ 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 کرتا رہتا تھا، جب تک کہ حضرت آ کے اس کو کنٹرول نہ کرتے تھے. یہ اللہ والوں کی باتیں ہیں. تو یہ سب سے بڑی چیز یہ ہے، اللہ کے ایک عظیم راستہ ہے باتھ روم کو صاف کرنے کا، وہ کیا ہے؟ صحبت شیخ اللہ والے، اندر کی برائی خرچ. اللہ نے راستہ دیا ہمیں، لیکن اس کے لیے سب سے بڑی چیز کیا چاہیے؟ عقیدہ چاہیے. باقاعدہ دی عقیدے کے جا کے ٹکرے مارنا اور بیٹھنا، یہ تو کوئی کچھ نہیں ملتا، عقیدہ پکا آدمی کا. اب میں آپ کو اپنی حضرت کی آخری بات بتاتا ہوں. اس پر حضرت کے مکتوبات جو مجھے خطوط لکھتے تھے، اس میں حضرت نے ایک خط لکھا مجھے، بڑا ضروری خط تھا، خط نمبر 26 ہے میرا. آخر میں خط کو مضمون بنا کے آخر میں جو نصیحت مجھے کی، تو وہ اسی عقیدے کے بارے میں فرمایا کہ فاروق صاحب ایک میری بات یاد رکھنا، یہ انداز تھا آپ کو بتانے کا، کہ اگر آپ کا اپنے شیخ سے عقیدہ صحیح رہا، اور پھر اس کی ڈسکرین کی عقیدہ بتایا کہ اگر آپ کو اپنے شیخ سے عقیدہ، ادب، خدمت، اطاعت رہی، تو یاد رکھیں الفیضات برکات، اللہ کی رحمت مزید در مزید ہوتی چلی جائے گی. بس گرا باندھ دیا الحمدللہ. یہ ہے، شیخ چلا گیا اس تب بھی تعلق رکھ سکتے ہیں، شیخ سے غائبانہ تعلق ہم رکھ سکتے ہیں، کہ شیخ کو اس سے کوئی فائدہ نہیں، شیخ کو عقیدے سے کچھ فائدہ نہیں. جتنا عقیدہ بڑھتا ہے، میں ایک آپ کو بات بتا دوں، جب عقیدے کی روج ہوتا ہے، یہ لطائف جس پہ ذکر کرایا جا رہا ہے نا، یہ سارے لطائف الحمدللہ شیخ کا فیض بن کر آپ کے سامنے آنے شروع ہو جائیں گے. اور بہت سے مقامات پر آپ یہ دیکھیں، بہت سے مقامات پر الحمدللہ شیخ کی شکل میں آپ کو گائیڈنس ملنا شروع ہو جائے گی، وظائف کے اندر ترقی ہونا شروع ہو جائے گی. یہ اللہ والوں کا ایک طریقہ بتایا گیا ہے، یہ جو تصوف کی میں بات کر رہا ہوں. تو میں تین چیزیں جس نے اپنے رکھی ہیں شیخ کے ساتھ، عقیدہ، ادب، خدمت اور اطاعت. تو فرمایا در بدر اس کے جو ہے ترقی تین چیزوں میں، فیوز، برکات اور رحمت الہی مزید در مزید ترقی شروع ہو جاتی ہے. تو بھائی یہ بہت بڑی چیز ہے، اور یہ ایک راستہ ہے آخرت کی کامیابی کا، گناہوں سے بچنے کا، ہم ایک اچھے مسلمان بننے کا، اور تقوی حاصل کرنے کا. کوئی اس سے مراد یہ نہیں کشف، کرامات، پیری، مریدی یا ایسی چیزیں، اس کا کوئی ڈھکوسلہ ہمارے یہاں نہیں چلتا. خالص تصفف جو ہمیں کس طرف لے کے جاتا ہے؟ اللہ کی محبت اور قرب کی طرف لے جاتا ہے. اطاعت رسول، محبت رسول صرف سے انسان کو نصیب ہونا شروع ہو جاتی ہے، سنت سے محبت شروع ہو جاتی ہے. ہر وہ منزل جو ہائی کلاس منزل ہوگی جنت میں حاصل کرنے کے لیے، اس کے قریب انسان پہنچنا شروع ہو جاتا ہے. لیکن محنت چاہیے، محنت. اللہ نے اگر آپ کو شیخ دے دیا ہے، تو ان اصولوں کے ساتھ اپنی زندگی کو گزارے، وقت ضائع نہ کریں کہ ایک چیز مل بھی جائے، قیمتی راستہ نظر آ بھی جائے، اور پھر ہم اللہ نہ کرے ایسا کہ جب آخرت میں کھڑے ہوں تو محروم ہاتھوں کھڑے ہوں. اللہ کہے میں تجھے وہاں تک پہنچایا بھی تھا، تجھے بتایا بھی تھا، تو تم نے اپنے اس پر محنت کیوں نہیں کی؟ تم نے حاصل کرنے کی کوشش کیوں نہ کی؟ تو بھائی وقت ضائع نہ کریں، زندگی کا کوئی پتہ نہیں. آج بھی ہم اپنے عقیدوں کو صحیح کر لیں، اپنی محبتوں کو صحیح کر لیں، اپنے اصولوں کو زندگی صحیح کریں، صرف اور صرف کس کے لیے؟ آخرت کے لیے. کوئی کسی، ہم یہ سب کچھ جو کریں گے ہم اپنے شیخ کے لیے تو کچھ بھی نہیں کر رہے. اس میں شیخ کو کیا ملنا؟ اس کا ادب کریں اس کو کیا ملنا؟ مجھے بتائیں، اس کا آپ عقیدہ صحیح کریں آپ کو کیا، اسے کیا ملنا ہے؟ کچھ چیز مل رہی ہے؟ اس کو ترقی ہو رہی ہے؟ مٹھائی آ رہی ہے, کچھ بھی اس کو تو کچھ بھی نہیں مل رہا. یہ اللہ نے کتنا بہترین طریقہ, خود بخود خود اس کے ہی ہاتھ میں ہے لینا سب کچھ, اس کے ہی ہاتھ میں ہے, جتنا چاہے تو لے جا. کیونکہ وجہ کیا ہے, دیتا شیخ نہیں ہے, دیتا کون ہے؟ رب دیتا ہے, اس لیے شیخ کے ہاتھ میں تو کچھ بھی نہیں رکھا. دینے والی ذات کیا ہے؟ اللہ کی ہے. ہم سب کچھ اللہ کی خاطر کر رہے ہیں, جو کچھ بھی کر رہے ہیں. پانا تو اللہ کو, حاصل تو اللہ کرنا ہے, لیکن ایک راستہ بتا دیا. بتا دیں اب خانہ کعبہ میں کیا رکھا, مجھے بتائیں. پتھر ہی نا چاروں طرف کچھ ہے, غور سے دیں گے پتھر لگے ہوئے اوپر, غلاف کیا ہے؟ لیکن اللہ تعالیٰ نے بتایا راستہ یہ ہے, تجھے یہاں کی طرف منہ کرنا پڑے گا مجھے یاد کرنے کے لیے, اور یہیں سے تو مجھے پائے گا تو ساری دنیا اس کی طرف جھک جاتی ہے. اللہ نے انورات رکھ دیے اس میں, تجلیات رکھ دیے, تو سب آدمی جھکتے ہیں اس کی طرف, اپنی تجلیات ذاتی ڈال دی ہے. اسی طرح تصوف کے اندر اللہ تعالیٰ جو شیخ ہوتا ہے اس کے قلب کے اوپر اپنی تجلیات ذاتی کے انورات ڈالتے ہیں. یہاں بتاؤں, اس کے قلب کے اوپر تجلیات انوار ذاتیات کے انوارات ڈالتے ہیں, جس سے وہ دنیا کو فیض دیتا ہے, دنیا سے فیض اٹھاتی ہے. اس کو پتا بھی نہ ہو, اس کو نہیں پتا ہوتا. وہ جو شیخ جو ہوتا ہے وہ تو ہر وقت اپنے گناہوں پہ روتا رہتا ہے بیچارہ. وہ تو کہتا ہے مجھے میرے حالات کیا ہیں, مجھے اس کو تو اپنا فکر رہتا ہے, وہ بھی انسان ہے, وہ تو کہتا ہے اللہ تعالیٰ مجھے بخش, اللہ تعالیٰ صحیح رات سارا دن اس کو تو یہ بیچارے کا قبر کے عذاب سے بچنا چاہتا ہے, اپنی عبادت کو صحیح کرنا چاہتا ہے. لیکن اللہ تعالیٰ نے وہ کھانا کا وہ کیا پتا بیچارے کو میں کیا ہوں, وہ تو مچھی, لیکن اس میں تجلیات جو اللہ نے ڈالی تو سارے آدمی اس کی طرف جھک رہے ہیں. تو اسی طرح اللہ نے اتنا آسان کر دیا کہ ہر زمانے کے اندر اپنے اولیاء کو پیدا فرما کر ان کے قلوب کے اندر اپنی تجلیات کو ڈال دیا, تاکہ لوگوں کو اتنی دور نہ جانا پڑے, اور جگہ بھی کام چلتے چلے جائیں. تو ان کو تو پتہ نہیں ہوتا بیچاروں کو ہمارے اندر کیا ہے, کچھ بھی نہیں پتا, لیکن لوگوں کو فیض پہنچنا شروع ہو جاتا ہے, فیض پہنچنا شروع ہو جاتا ہے, اور اس سے فائدہ اٹھانا شروع ہو جاتا ہے. اللہ نہ کرے, اللہ نہ کرے کوئی بھی صادق کامل شیخ جو ہوگا الحمدللہ اس کو دنیا سے کوئی تعلق نہیں ہوگا, نہ دنیا مانگے گا, نہ دنیا چاہے گا, نہ اس کو یہ پتا ہوگا تو کیا کام کرتا ہے, تیرا کیا درجہ ہے, تیرا بینک بیلنس کیا ہے, یہ بڑا امیر آدمی ہے, اس کے ساتھ چلوں گا تو الیکشن میں جیت جاؤں گا, اس کے ساتھ چلوں گا تو میں اس کو قابو کر لوں گا. ایسے لوگ قابو کرتے ہیں نا بڑے بڑے امیر لوگوں کو, بڑے بڑے لوگوں کو, اس کے یہاں تو کوئی پتا نہیں کون فقیر ہے, کون امیر ہے, کون چھوٹا ہے, کوئی بڑا ہے, اس کو تو ایک ہی پتا ہے کہ جس کے اندر تقوی محبت ہوتی ہے اس سے محبت کرنا شروع کر دیتا ہے. اللہ پاک ہم سب کو توفیق نصیب کرے.